مسیح یسوع میں آپ سب کی سلامتی ہو. خداوند کا کلام زندہ اور مؤثر اور ہر دھوداری تلوار سے زیادہ تیز ہے اور جان اور روح اور بند بند اور گودے گودے کو جدا کر کے گزر جاتا ہے اور دلوں کے خیالوں اور ارادوں کو جانچتا ہے. آئیں ہم اپنے اپنے دل کی حالت کا جائزہ لیں اور اپنی ساری توجہ کو خداوند کی طرف لگائیں. اگر کسی طرح کی کمی کمزوری مایوسی گناہ ہے تو اس کے حضور اپنے آپ کو پیش کریں, کیونکہ پہلا یوحنا پہلا باب اس کی نامی آیت کے مطابق اگر ہم اپنے گناہوں کا اقرار کریں تو وہ ہمارے گناہوں کو معاف کرنے میں سچا اور عادل ہے. خاموشی میں خداوند کے حضور جھکیں گے. قادر مطلق آسمانی باپ, ہم تیرا شکر کرتے ہیں تیرے بیٹے خداوند یسوع المسیح کے لیے جو دنیا میں آیا اور اس نے ہمارے گناہوں کا کفارہ دیا. تیرا شکر کرتے ہیں تاکہ ہماری تیرے ساتھ رفاقت ہو. خدا باپ اس سارے انتظام کے لیے, آج کی سارے خدا خدا کلام خدا کی سچائیوں کو سیکھنے میں ہم سب کو بڑی حکمت اور دنائی دے. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں, آمین. جیسا کہ ہم نے عہد نامہ میں سے افسیوں اس کا دو باپ اس کی 22 آیت میں, جو ہمارا مضمون ہے اور ہم روح القدس کے بارے میں گہری سچائیوں کو سیکھ رہے ہیں, اور اس میں یوں لکھا ہے, اور تم بھی یعنی کہ ہر ایک ایماندار اس میں باہم تعمیر کیے ہر ایک ایماندار اس میں باہم تعمیر کیے جاتے ہو تاکہ روح میں خدا کا مسکن بنو. پالوس رسول یہاں ہمیں روح القدس کی معموری میں سکھاتا ہے کہ ہماری باپ تک رسائی ہے, جب چاہے ہم اس کے پاس آ سکتے ہیں. اب ہم پردیسی اور مسافر نہیں رہے, ہمارا آسمان پر ایک گھر ہے, اور اس زمین پر وہ سکھاتا ہے کہ ایماندار خدا باپ بیٹے روح القدس کے رہنے کی جگہ ہے, جسے وہ کہتا ہے کہ تم خدا کا مسکن ہو. اور ہم روح القدس کی گہری سچائیوں کے بارے میں سیکھ رہے ہیں, اور اس سٹڈی کے دوران ہماری جو مثالی زندگی ہے جو ہم بائبل مقدس میں سے دیکھ رہے ہیں وہ ہے روت کی کتاب میں سے, روت کی اور بوئز کی زندگی. بوئز جو یسوع مسیح کی نمائندگی اور یسوع مسیح کی جھلک اس میں سے نظر آتی ہے, اور روت جو ہر ایک ایماندار کو ظاہر کرتی ہے. ہمارا دوسرا حوالہ ہے رومیو 12 باب اس کی پہلی اور دوسری آیات. پہلی اور دوسری آیات, جیسا کہ لکھا ہے, ہم نے پچھلے دنوں میں پہلی آیت کو مکمل کیا, آپ کے لیے آپ کی یاد دہانی کے لیے پڑھنا چاہتا ہوں. پس اے بھائیو, یعنی کہ ہر ایک ایماندار, خدا کی رحمتیں یاد دلا کر تم سے التماس کرتا ہوں, یعنی کہ وہ درخواست کرتا ہے, وہ خواہش کرتا ہے کہ اپنے بدن ایماندار اپنی زندگی ایسی قربانی ہونے کے لیے نظر کریں, یعنی کہ خداوند کے حضور اپنی زندگی اس طرح پیش کریں جو زندہ اور پاک اور خدا کو پسندیدہ ہو. یہ ہر ایک ایماندار کی آگے کہتا ہے معقول عبادت ہے. یونانی زبان میں جب معقول عبادت کو دیکھتے ہیں تو معقول کا مطلب وہ کہتا ہے تمہاری روحانی عبادت اور تمہاری روحانی خدمت یہ ہے. اور پھر دوسری آیت میں کہتا ہے اس جہاں کے ہم شکل نہ بنو بلکہ عقل نہیں ہو جانے سے اپنی صورت بدلتے جاؤ, یعنی اس موجودہ جہان کو وہ بیان کر رہا ہے. اور دوسرا کرنتھیوں 4 باب اس کی 4 آیت کے مطابق اس جہان کا خدا اور یہ دنیا ابلیس کے قبضہ میں ہے, اور ابلیس کا کام ہے دنیا کو فریب دینا, دنیا کو اندھا کرنا, اور جھوٹوں میں زندگی بسر کرنے کے لیے وہ بہت سے لوگوں کو جھوٹی راہ تسلی امید اور بہت سے راستوں پر لے جاتا ہے. اور پالوس کہتا ہے اس جہاں کے ہم شکل نہ بنو بلکہ عقل نہیں ہو جانے سے, یعنی کہ ایمانداروں کو کہتا ہے کہ تم جو نئے سرے سے پیدا ہوئے ہو तुम जो नए बनाए गए हो जैसे पालूस रसूल ग्रंथियों के खत में कहता है कि अब जो मसीह यसु में हैं वो नया मखलूक है, यानी उसकी सोच, उसके अंदर जो नई कुदरत और ताकत सुकूनत करती है वो रूहुल कुद्दस की कुदरत है। और वो कहता है कि तुम नए बन गए हो, यानी कि मसीह का मिजाज, मसीह की शख्सियत तुम्हारे अंदर सुकूनत करती है। बेशक हम बदनी तौर पर नहीं बदलते, ये नहीं कि हमारे हाथ कान या कोई और चीज तब्दील हो जाती है, नहीं। वो कहता है बल्कि अकल नहीं हो जाने से, यानी सोचने का ढंग, जिंदगी का चाल चलन, बैठना उठना, अकल नहीं हो जाने से अपनी सूरत बदलते जाओ, यानी के मसीह की सूरत पर ढलते जाओ, ताकि खुदा की नेक और पसंदीदा और कामल मर्जी तजर्बे से मालूम करते रहो। ये दूसरी आयत में से आज हम पहले हिस्सा को देखेंगे और इस पर सीखेंगे, इस जहां के हम शक्ल ना बनो। पालूस रसूल पहला करंथियों, पहला तमोथियस उसका गालबन, दूसरा तमोथियस गालबन तीन बाप में वो इस भेद को बयान करता है। यहां पर पालूस कहता है कि इस जहां के, यानी के मौजूदा दौर के हम शक्ल ना बनो। वो क्यों कहता है? इसका जवाब दूसरा तमोथियस उसका तीन बाप पहली आयात में हमें मिलता है। और वो कहता है कि लेकिन ये जान रखो, आखिर जमाने में बुरे दिन आएंगे। जिस जमाने में आप जिंदगी गुजार रहे हैं, इन आखिरी अय्याम में बुरे दिन आएंगे। कौन से उन दिनों में क्या होगा? लिखा है क्योंकि आदमी खुदगर्ज, यानी के अपनी मनमानी करने वाले लोग, जरदोस्त यानी के रुपए पैसे के बलबूते पर और रुपए पैसे की हबस में जिंदगी गुजारने वाले, शेखीबाज यानी के शेखीबाज आप कह सकते हैं मस्करे, जिनमें कोई संजीदगी नहीं, मगरूर, मगरूर जिनमें गरूरी गरूर भरा हुआ है, कोई तरह की रहम दिली नजर नहीं आती, बदगो, मां बाप के नाफरमान, ना शुक्र, नापाक, तबई मोहब्बत से खाली, संग दिल, तोहमत लगाने वाले, तंद मिजाज, नेकी के दुश्मन, दगाबाज, ठठे, ढीठ, ठठे करने वाले, खुदा की निस्बत ऐशो इशरत को ज्यादा दोस्त रखने वाले होंगे। ये है इस जहां की सूरत, इस जहां के हालात जो हम इस दुनिया में देख रहे हैं। पालूस कहता है कि ईमानदारो, तुमने जो खुदा के रहम को जान लिया है, मैं तुमसे इल्तमास करता हूं अपने बदन कुर्बानी होने के लिए, यानी कि खुदा के लिए उसके हजूर पेश करो, ताकि तुम खुदा की नजर में जिंदा और पाक कुर्बानी के तौर पर उसको पसंदीदा हो, क्योंकि यही तुम्हारी जिंदगी का मकसद इस जमीन पर है। और वो खबरदार करता है इस जहां के हम शक्ल ना बनो, बल्कि अकल नहीं हो जाने से अपनी सूरत बदलते जाओ। आए मेरे साथ देखें पुराने अहदनामा में से रूत की जिंदगी में के किस तरह उसके तब्दीली ने, किस तरह उसकी जिंदगी में जो के जिंदा खुदा पर उसके ईमान के बायस, किस तरह वो बहुत से लोगों के लिए बरकत का बायस ठहरी। हालांकि आज से 3400 साल पहले लिखी जाने वाली किताब आज मौजूदा दौर के ईमानदारों के लिए वो एक बड़ी ही खूबसूरत मिसाल और बहुत बड़ी हौसला फजाई नजर आती है। हमने देखा दूसरे बाब की 14वीं आयत से, हमने देखा था खुदा के फजल की बरकत से किस तरह वो अपने लोगों को क्या करता है, शेयर करता है, और जब उसके फजल की दौलत ईमानदारों को हासिल होती है उसमें कुछ कमी नहीं आती। फिर हमने रूथ दो बाप उसकी 15 आयत से 17वीं आयत को देखा, बोइज ने بوئز نے اپنے نوکروں سے کہا کہ اسے ملامت مت کرنا، اسے کھیت جب تم کاٹتے ہو اس کے دوران ہی اسے چگنے دینا، حالانکہ ایسا دکھنے میں نظر نہیں آتا۔ آپ دیہات کے علاقوں سے واقف ہوں گے، جب وہ فصل کاٹتے ہیں وہ کسی کو چگنے نہیں دیتے، بلکہ پہلے وہ فصل کاٹتے ہیں پھر چگنے دیتے ہیں۔ اور یہاں پر یہ خاکسار رحم دل بوئز جو اس وقت شہر کا سورما ہے، اپنی زندگی سے جو کہ مسیح کی صورت کو ظاہر کرتا ہے، مجاز کو ظاہر کرتا ہے، اسے کہتا ہے، اس نے اپنے نوکروں سے کہا کہ اسے مت جھڑکنا، اسے ملامت مت کرنا، اسے ملامت مت کرنا۔ اور ہم دیکھتے ہیں کہ اس کے پاس جب وہ شام کو کھیت میں کام کر چکی فارغ ہوئی تو اس کے پاس ایک افا جو اس کے پاس اسے حاصل ہوئے اس کی ساری مزدوری سے، اور جب وہ اپنی سانس کے پاس گئی 19 آیت میں ہم دیکھتے ہیں تو اس کی ساس نے اس سے پوچھا کہ کہاں تو نے کام کیا، اس نے اسے بتایا اور اس نے کہا کہ مبارک ہو۔ آج ہم روت کی زندگی میں 20 آیت سے 23 آیت تک دیکھیں گے کہ کس طرح اس کی زندگی کے وسیلہ سے نومی جو نا امید تلخ مجاز اور کہتی ہوئی نظر آتی ہے پہلے ہی باپ میں، مجھے نومی نہ کہو، یعنی کہ مجھے خوشگوار نہ کہو بلکہ مجھے مارا کہو، جس کا مطلب ہے تلخ، خدا سے ناراض، کڑوا پن۔ اور وہ نومی تبدیل ہوتی ہوئی نظر آتی ہے، اور ہم روت کی زندگی میں دیکھتے ہیں کہ وہ اپنے دور میں ایک ہیرو کی مانند ہمیں نظر آتی ہے، جو اس وقت روت اور کزات کی کتاب کی تاریخ دنوں کے درمیان چمکتی ہوئی روشنی ہے۔ روت ایک ایسے دور میں وفاداری، پاکیزگی اور محبت کی کہانی ہے، جب ہر طرف عورتوں کا ناچ تھا، خود غرضی تھی، مطلب پرستی تھی، بدکاری کا راج تھا۔ روت برگشتگی کے درمیان ایمان اور تابعداری کی مثبت تصویر ہمیں نظر آتی ہے، اور ظاہر کرتی ہے کہ کس طرح جب ہمارا ایمان صحیح چیز پر، صحیح جگہ پر ہوتا ہے تو ہمارے لیے کس قدر برکت کا باعث ہوتا ہے۔ اور وہ برکت صرف ہمیں ہی نہیں بدلتی بلکہ ہمارے ارد گرد کے لوگوں کو بھی بدلتی ہے، اور اسے آج ہم دیکھیں گے 20 آیت میں سے 23 آیت تک۔ سو میرے ساتھ نکالیں روت اس کا دو باپ اس کی 20 آیات۔ نومی نے اپنی بہو سے کہا، وہ خداوند کی طرف سے برکت پائے جس نے زندوں اور مردوں سے اپنی مہربانی باز نہ رکھی۔ یہاں پر نومی خدا کی شکر گزاری کرتی ہوئی نظر آتی ہے، اور اس بات کو یاد کرتی ہے کہ خدا کا شکر ہے کہ وہ ہمیں بھولا نہیں، اس نے ہمارے لیے کیا ہے، انتظام کیا ہے۔ اور یہاں پر وہ جو پہلے باب میں کہتی ہے کہ خدا میرے ساتھ تلخی سے پیش آیا، خدا میرے ساتھ مدعی، میرے خلاف مدعی ٹھہرا، خدا میرے ساتھ انصاف نہیں کیا، یہاں پر وہ کہتی ہے وہ خداوند کی طرف سے برکت پائے جسے زندوں اور مردوں سے اپنی مہربانی باز نہ رکھی، جس نے زندوں اور مردوں سے اپنی مہربانی باز نہ رکھی۔ اور نومی نے اس سے کہا، یہ شخص ہمارے قریبی رشتے کا ہے، اپنی مہربانی باز نہ رکھی۔ اور نومی نے اس سے کہا، یعنی کہ روت سے کہا، کہ یہ شخص ہمارا قریبی رشتے کا ہے اور ہمارے نزدیک کے قریبیوں میں سے ایک ہے۔ موابی روت نے کہا، اس نے مجھ سے یہ بھی کہا تھا کہ تو میرے جوانوں کے ساتھ رہنا جب تک وہ میری ساری فصل کاٹ نہ چکے۔ یہاں پر ہم دیکھتے ہیں کہ وہ کہتی ہے کہ بوئز جو ہمارے نزدیکی رشتے داروں میں سے ہیں، پرانے عہد نامہ میں اگر ہم کسی شخص یا جائیداد کو غلامی میں بیچ دیا جاتا، پرانے عہد نامہ میں جب کسی شخص کو غلامی یا جائیداد میں بیچ دیا جاتا تو نزدیک کے قریبی کی طرف سے یہ خاص طور پر کیا تھا، عزت کا شرف تھا کہ وہ اسے پورا کیا جائے اور وہ ان قرض داروں کو چھڑائے اور ان کے سارے قرض کو وہ ادا کرے۔ اور یہ چھڑانے کا سلسلہ اور یہ چھڑانے کا صرف اور صرف حق خونی رشتے کو ہوتا تھا، جو کوئی کسی کا بھائی، بہن، بزرگ، بچہ ہو، اسی کو یہ حق حاصل تھا۔ یہاں پر ہم دیکھتے ہیں کہ نومی نے اس سے کہا یہ ہمارا قریبی کا رشتے کا ہے، وہ بوئز کے بارے میں بات کر رہی ہے کہ وہ ہمارا قریبی کا رشتے دار ہے۔ اور یہاں پر ہم جب عبرانی زبان میں لفظ گویل کو دیکھتے ہیں جس کا مطلب ہے نزدیکی رشتے دار یا نجات دہندہ کے طور پر نجات دینے والا، اور ایک نجات دہندہ یعنی کہ خداوند یسوع مسیح کی تصویر کو، کامل تصویر کو ظاہر کرتا ہے۔ اور یہاں پر ہم دیکھتے ہیں کہ روت اور نومی کی زندگی میں جو امید ہے، آگے چل کر ہم سیکھیں گے تیسرے باب میں کہ یہ روت بوئز کی بیوی بنی اور کس طرح خدا نے ان کو برکت دی۔ سو ضروری تھا کہ گویل یعنی کہ جو قریبی کا رشتہ دار تھا، جن لوگوں کو قرض کے باعث یا کسی غلامی یا کسی دکھ تکلیف میں وہ دبے ہوتے، جن لوگوں کو یہ بات یا یہ حالات سامنا ہوتے، ان کو چھڑانے کے لیے خونی رشتے کی قربت ہونا ضرور تھی، یعنی کہ ان کی آزادی کے لیے، ان کے فدیہ کے لیے۔ اور اس کی تعلیم ہمیں پرانے عہد نامہ میں ملتے ہیں، جب ہم استثنا اس کا 25 باب اس کی 5 آیت سے دیکھتے ہیں تو وہاں پر ہمیں یہ بات واضح طور پر ملتی ہے کہ اگر کہیں بھائی مل کر اکٹھے رہتے ہوں اور ایک بھائی جو شادی شدہ ہو وہ بے اولاد مر جائے تو دوسرے بھائی پر یہ حق ہوتا تھا کہ وہ اپنے بھائی کی نسل کو چلائے اور اپنی بھائی کی بیوی سے شادی کرے، اور یہ تھا اس وقت کا رواج اور اس وقت کا حکم۔ اور یہاں پر ہم دیکھتے ہیں بوئز جو اس کا قریبی کا رشتہ دار یعنی کہ ایلی ملک کا بھائی ہے، وہ روت کی زندگی میں اس کا دلہا بنے گا۔ لیکن آج جو بات آپ کو سکھانا چاہتا ہوں کہ اس کا قریبی کا رشتہ دار ہے جو ان کی نجات، آپ کہہ سکتے ہیں ان کے چھٹکارا، ان کی آزادی اور ان کے فدیے کا باعث بنا اس سارے دکھ، سارے اکال میں۔ آگے چل کر ہم تیسرے باب میں دیکھیں گے کس طرح وہ ان کی زمین کو چھڑانے کا باعث بنا۔ لیکن آج جو بات آپ کو یہاں پر سکھانا چاہتا ہوں وہ یہ ہے کہ جب نومی نے اس سے کہا یہ شخص ہمارے قریبی رشتے کا ہے، تو اس کی زندگی میں یہ امید تھی۔ اور یہاں پر ہم دیکھتے ہیں جب یسوع مسیح کو اپنی زندگی میں دیکھتے ہیں تو یسوع مسیح ہی وہ واحد نجات دہندہ ہے، یسوع مسیح وہ واحد فدیہ دینے والا ہے جس نے ہمیں गुनाह की गुलामी से और गुनाह की मंडी से खरीदा। जिस तरह बोएज यहां पर रूत और नोमी का करीबी का रिश्तेदार है, खुदावंद दो का खुदा यीशु मसीह जिसने आप में से और पूरी कायनात को पैदा किया, वो ही इस काबल ठहरा। जिस तरह बोएज उस गांव में उस शहर में सूरमा और ताकतवर है, इसी तरह पूरी दुनिया में और कोई इस काबल ना ठहरा कि बनी नू इंसान के गुनाहों का कफारा या उनकी आजादी के लिए वो कर्जा या वो कीमत अदा की जाए। और इसके लिए सिर्फ और सिर्फ यीशु मसीह ही काबल ठहरा, जो हमारा करीबी का यानी के हमारा कादरे मुतले खुदा, हमारा बनाने वाला है, जो इंसान बना और उसने सलीब पर उस सारी शर्मिंदगी को, सारे दुख को, सारे गुनाह को अपने ऊपर उठा लिया और रूहानी मौत का सामना किया और हमें आजाद किया। यहां पर करीबत कुर्बत से और करीबी का रिश्ते से हमें यीशु मसीह की तस्वीर बड़ी ही वाजिया नजर आती है। सो मेरे साथ देखें यूहन्ना की इंजील उसका पहला बाप उसकी 14वीं आयत में ये किस बायस हुआ। यूहन्ना की इंजील उसका पहला बाप उसकी 14वीं आयत में के यीशु मसीह इस दुनिया में आया और लिखा है और कलाम मुजस्सम हुआ, यानी के जो जिंदा कलाम खुदा का लागोस था यीशु मसीह, वो मुजस्सम हुआ और फजल और सच्चाई से मामूर होकर हमारे दरमियान रहा और हमने उसका ऐसा जलाल देखा जैसे बाप के इकलौते का। यीशु मसीह इस दुनिया में आया और उसने गुनाह के उस सारे कर्जा को अदा किया जिसके बारे में बाइबल मुकद्दस हमें बड़े वाजिया तौर पर कहती है कि वो दाऊद की नस्ल से आएगा, जैसे पहला रोमियो पहला बाप उसकी 3 आयत में अपने बेटे हमारे खुदावंद यीशु मसीह की निस्बत वादा किया था, जो जिस्म के एतबार से तो दाऊद की नस्ल से पैदा हुआ। यीशु मसीह जो दाऊद की नजर से आया, उसने हमारे और पूरी दुनिया के गुनाहों का कफारा दिया और वो जिस्म के एतबार से दाऊद की नस्ल में से पैदा हुआ और खुदा इंसान बना, जैसे फिलिपियों का खत हमें सिखाता है उसका 2 बाप उसकी 5 आयत से 8वीं आयत तक। और यीशु मसीह ने अपने आप को खाली कर दिया और इंसानों के मुशाबा हो गया और अपने आप को यहां तक फरमाबरदार किया कि मौत बल्कि सलीबी मौत गुवारा की। ये वो कीमत थी जो यीशु मसीह करीबी होते हुए जिसने अदा की। और हम रूत की जिंदगी में देखेंगे कि एलीमलक, बोएज और उसका तीसरा भाई जिसका नाम बाइबल मुकद्दस के इस किताब में दर्ज नहीं किया गया, इस सच्चाई पर हम देखेंगे कि क्यों दर्ज नहीं किया गया। बोएज ने वो कीमत अदा की, लेकिन यहां पर नोमी की जिंदगी में ये उम्मीद की रोशनी नजर आती है और उसे शुक्रगुजारी का बायस बनी कि वो हमारा करीबी का रिश्तेदार है और वो हमारे करीबियों में से एक है, यानी कि वो हमारी उम्मीद है जो हमारी बहाली, हमारी आजादी और हमारे सारे कर्ज को अदा करने का बायस बनेगा। और यहां पर है वो रूहानी मायनों में हमारे सामने सच्चाई आती कि यीशु मसीह हमारे दरमियान रहा, क्योंकि उसके लिए वादा था कि वो दाऊद की नस्ल से आएगा और उसने अपने आप को खाली कर दिया। और उसके लिए पहले ही से खुदावंद के कलाम में लिखा हुआ था अब्रानियों 2 बाप उसकी 14 और 15 आयत में, जैसे कि हम देखते हैं, पास जिस सूरत में कि लड़का खून और गोश्त में शरीक है तो वो खुद भी उनकी तरह उनमें शरीक हुआ ताकि मौत के वसीला से उसको जिसे मौत पर कुदरत हासिल थी, यानी अबलीस को तबाह कर दिया। खुदावन यसु मसीह है जो इंसान बना और उसने जमीन पर आकर अबलीस को तबाह बर्बाद कर दिया। उसके सारे मंसूबा, उसकी सारी शेखी को उसने रद्द कर दिया अपने उस काम के वसीला से जो उसने सलीब पर किया। और 15वीं आयत में हम सब की तस्वीर नजर आती है, और जो उम्र भर मौत के डर से गुलामी में गिरफ्तार रहे, उन्हें छुड़ा लिया। यसु मसीह है जिसने पूरी दुनिया के गुनाहों का कफारा, आप में से हर एक के गुनाहों का कफारा दिया है। उसने हमारे माजी, मुस्तकबिल और मौजूदा के गुनाहों को अपने ऊपर उठा लिया। हम जो गुलामी में थे, उसने हमें उस गुनाह की मंडी से खरीदा और रहाई की कीमत अदा करने के काबिल सिर्फ और सिर्फ खुदावंद यसु मसीह ही हमें इस दुनिया में नजर आता है। आगे चलकर हम देखेंगे कि सिर्फ बोयज ही इस काबिल ठहरा के रूत और नोमी के उस सारी जायदाद को छुड़ाने का और उन्हें बलहाल करने का बायस बना, लेकिन उसके दूसरे भाई ने कहा कि ये मुझसे नहीं हो सकता। हम इसको आगे चलकर देखेंगे। ये सिर्फ करीबी होने की बाबत आपको सिखा रहा हूं कि गोयल, जो के अब्रानी का लफ्ज है, GOEL, गोयल का मतलब है नजदीकी रिश्तेदार या नजात दहिंदा की तस्वीर को पेश करता है। आप में से हर एक, हम सब गुनाह की तरीकी में जकड़े हुए थे, उसने आकर हमें छुड़ाया और रहाई की कीमत अदा करने के काबिल सिर्फ वो ही था। जैसे पहला पत्रस, उसका पहला बाप, उसकी 18वीं और 19वीं आयत में हमें पता चलता है। मेरे साथ निकालें पहला पत्रस उसका 18वां बाप, उसकी पहला पत्रस पहला बाप उसकी 18वीं आयत से 19वीं आयत तक। किसी सोने चांदी की बिना पर हमारी बहाली नहीं हुई, लिखा है क्योंकि तुम जानते हो कि तुम्हारा नकम्मा चाल चलन जो बाप दादा से चला आता था, उससे तुम्हारी खलासी पानी चीजों से यानी सोना चांदी के जरिए से नहीं हुई, बल्कि एक बेऐब और बेदाग बर्रे यानी यसु मसीह के बेशकीमती खून से है। यसु मसीह ने अपने खून की कीमत अदा की है ताकि हमें उस गुनाह की मंडी से खरीद ले, ताकि हम उसकी दुल्हन बने। आगे चलकर हम इस बात कर भी देखेंगे कि किस तरह रूथ बॉयज की दुल्हन बनी और किस तरह उन दोनों ने बरकत पाई। और यसु मसीह ही इस काबिल था जिसने गुनाह की कुर्बानी, गुनाह के कफारा के लिए अपनी जिंदगी को दे दिया। और ये हवाला जात और इस बात को जो आप तक पहुंचाई है, लव्ज गोयल यानी के नजदीकी रिश्तेदार, जिस तरह बोयज उनकी बहाली, उनके छुटकारे का बायस बना, इसी तरह यसु मसीह हमारा छुटकारा है। यसु मसीह के सिवा और कोई रास्ता नहीं, क्योंकि उसने कहा क्यामत और जिंदगी मैं हूं, कोई मेरे बगैर बाप के पास नहीं जा सकता, राह हक और जिंदगी मैं हूं। सो यहां पर हम देखते हैं उस नजात दहिंदा की तस्वीर को। सो 21वीं आयत में मुआबी रूत ने कहा उसने मुझसे ये भी कहा था कि तू मेरे जवानों के साथ रहना जब तक वो मेरी फसल काट ना चुके। नोमी ने अपनी बहू रूथ से कहा, मेरी बेटी ये अच्छा है कि तू उसकी छोकरियों के साथ जाए जाया करे और वो तुझे किसी और खेत में ना पाए। जब यहां पर हम नोमी के अल्फाज को सुनते हैं कि रूत ने उसे कहा कि मेरे पास और ज्यादा काम करने के लिए है, तो यहां पर रूत की सास नोमी ने कहा अच्छा है। इसका मतलब यह है, उसने कहा कि कादर मुतलक का हाथ हमारे गिर्द है। आज आप हो सकता है बुरे हालात में से गुजर रहे हैं, कैसा भी दुख है, कैसी भी तकलीफ है, खुदावन पर भरोसा करें और उसके आगे पुकारें और उससे पूछें कि ये मुसीबत, ये दुख, तकलीफ किस लिए है। बहुत दफा हमारी जिंदगी में दुख हमारी तरबियत और नसीहत और हमारी तरक्की के लिए होता है, और बहुत से दुख हमारी जिंदगी में ऐसी मिसाल बनते हैं कि जब हम खुदावंद की तरफ फिरते हैं तो सिर्फ और सिर्फ वो हमारे लिए ही फायदामंद नहीं बल्कि बहुत से लोगों के लिए बरकत का बायस बनते हैं। जिस तरह नोमी की जिंदगी में रूत की, जब उसने अपने आप को पेश कर दिया, खुदा के फजल को जान लिया, खुदा की बरकत को हासिल किया, और चौथी बात उसकी जिंदगी में नजर आती है, उसने उस दौर में जब अकाल, बेइंसाफी, नंगा नाच और तरह की बहुत सी बदकारियों का राज था, अपने आप को वफादार और पकीजा चाल चलन की तौर पर अच्छी तस्वीर और मिसाल के तौर पर पेश किया। और यहां हम देखते हैं कि वो उस जहां की हम शक्ल नहीं बनी बल्कि अपनी अकल नहीं हो जाने के बायस बहुत सी बरकत हासिल की और अपनी सास की जिंदगी में, उसकी नाउम्मीदी में, उसके सारे तलखपन में उसने ये बात सुनी कि खुदावन की तरफ से वो बरकत पाए। ये उसके मुंह के अल्फाज हैं जो नोमी ने कहे। और फिर दूसरी बात वो 22वीं आयत के हिस्सा में कहती है, मेरी बेटी ये अच्छा है, यानी के वाओ, ये अच्छा है कि कादर मुतलक का हाथ हमारे गिर्द है। उसने अपना हाथ हम पर बढ़ाया हुआ है, उसने जाना कि हाँ उसने हमें तन्हा नहीं छोड़ा, उसने जाना। और ये किस तरह वो सोच, इस सोच पर आई रूत की जिंदा जिंदगी की मिसाल से, क्योंकि वो उस मौजूदा जहां की हम शक्ल ना बनी, वो अपनी जिठानी की हम शक्ल ना बनी कि उसके साथ लौट जाए और अपने देवता की इबादत करे और अपने उस बिगड़े हुए माहौल में जाए, बल्कि उसने ये अपनाया। और हम देखते हैं उसकी जिंदगी में बरकात को, और आगे चलकर देखेंगे कि ना वो सिर्फ आजाद हुई बल्कि अल्लाह जैसी नेमत। और फिर हम उसे आगे चलकर देखेंगे कि वो दाऊद के निसब नामा में और उसके बाद यीशु मसीह के निसब नामा में उसका नाम नजर आता है। आज आपके पास भी ये मौका है, क्योंकि आसमान पर यो किताबे हयात है, आप में से हर एक की कहानी लिखी जा रही है। लेकिन जरूरत है, आप किस तरह जिंदगी गुजार रहे हैं? आप कहीं भी बैठे सुन रहे हैं, अपने किचन में हैं, अपने घर में हैं, कहीं भी हैं, आज आपके लिए ये सवाल है कि आप अपनी जिंदगी किस तरह जिंदगी बसर कर रहे हैं? क्या इस जहां के हम शक्ल हैं, या आप की जो अकल नहीं हुई है, यानी के मसीह का मजाज आप में है, उसकी कुदरत रूहुल कुद्दस की आप में है, क्या आप उसकी रहनुमाई में, उसकी मामूरी में जिंदगी गुजार रहे हैं या नहीं? आए हम इस सवाल पर खत्म करें और खुदावन के हुजूर झुकें और बहुत सी सच्चाइयों को फिर सीखेंगे। कादर मुतलक खुदा, तेरा शुक्र करते हैं कि तूने تُو نے ہماری رہائی کی قیمت ادا کرنے کے لیے اپنے بیٹے کو بھیجا جو صرف اور صرف اس قابل تھا، اور تیری یہ دعوت ہے کہ جو کوئی تیرے بیٹے پر ایمان لائے ہلاک نہ ہوگا بلکہ ہمیشہ کی زندگی پائے گا۔ آج جتنے بھی کہیں بھی سن رہے ہیں، خداوند اپنی ان کی زندگی میں ان کے لیے یہ دعوت ہے کہ وہ تیرے خاندان میں شامل ہو تاکہ وہ برکات حاصل ہوں۔ سو خدا باپ آج کے کلام کے حصہ کو لے، سننے والوں کو بڑی برکت دے۔ یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔